من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وشفينا وحبيب قلوبنا وطبيب نفوسنا مولانا ومولى الكونين جد الحسن والحسين أبي القاسم مصطفى محمد
اللهم صل على محمد وآل محمد
وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتقبين الغر الميامين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد فقد قال تعالى الحكيم في القرآن الكريم وقوله الحق وهو الأصدق الصادقين. بسم الله الرحمن الرحيم. فاذكروني أذكركم واشكروني ولا تكفرون.
اللهم صل على محمد وآل محمد.
قرآن مجید میں ارشاد ہو رہا ہے ایک شرط کے ساتھ کہ اگر تم نے میرا ذکر کیا تو میں بھی تمہارا ذکر کروں گا. اور اس ذکر کے بعد اس بیان کے بعد اپنی بات کو آگے بڑھنا دل کو قدرت کہہ رہی ہے. وشکرولی فلا تکفرولی. اور خالی میرا ذکر ہی نہیں بلکہ تمہیں میرا شکر بھی کرنا ہوگا اور اس کا کفر نہ کرنا ہوگا. اگر بات ذکر کی ہوتی تو دنیا میں جتنے گونگے ہیں وہ بیچارے سے محروم ہو جاتے. مفہوم یہی سمجھا جاتا ہے کہ جو اللہ کا ذکر کرے گا اللہ اسی کا ذکر کرے گا, تو جو بول ہی نہیں سکتا وہ ذکر کیا کرے گا. جب وہ ذکر نہیں کرے گا تو اللہ بھی اس کا ذکر نہیں کرے گا. کہا کہ ہم نے انسانوں کو جو وظیفہ دیا ہے ان کی وسعتوں کو دیکھ کے دیا, اس سے زیادہ نہیں دیا. لا یکلف اللہ نفسا الا وسعا, کہ اللہ نے کسی کو بھی تکلیف جو ہے اس کے استطاعت سے زیادہ نہیں دی, اس کے معیار اور اس کی قدرت اور اس کی توانائی سے زیادہ نہیں دی. اللہ کی مخلوق لڑکی بھی ہے فیمیل, اور اللہ کی مخلوق لڑکا بھی. لیکن لڑکی پر 9 سال کی عمر میں روزہ واجب اور لڑکے پر 15 سال کی عمر میں روزہ واجب. ابھی تو جھگڑا ہو جائے گا, اللہ نے برابر کیوں نہیں رکھا. اس برابری کے نہیں ہونے سے لڑکوں کو تو فائدہ ہے کیونکہ 5 سال کا 6 سال کا اور موقع ملتا ہے. لیکن مسئلہ یہ نہیں ہے کہ زمانے نے عورت کو دبایا ہے تو اللہ بھی دبا رہا ہے کہ صاحب 15 سال کی ان کو چھوٹ ہے اور ان کو 9 سال, بلکہ یہ عزت اور احترام کا مقام ہے
کہ اللہ نے مرد سے زیادہ عورت کو ذمہ دار جانا, ریسپانسبل ہے, اور اس کی طاقت کو دنیا کو دکھایا ہے کہ یہ صبر اور استقامت میں مرد سے 6 سال آگے ہیں. لڑکا جو ہے یقیناً 9 سال کی عمر میں روزہ زبردستی, لیکن بہتر جانتی ہے قدرت کہ اس 9 سال کے سن میں اللہ نے اس کو یہ صلاحیت عطا کی ہے کہ وہ اللہ کے فرمان کو بخوبی ادا کر سکتا ہے. لیکن لڑکی کو 6 سال. تو پروردگار عالم نے جس کو بھی جو فرمان دیا ہے کہا ہے کہ فذکرونی اذکرکم واشکرولی ولا تکفرون. ٹھیک ہے, اگر ذکر سے مراد بولنا ہوتا, اللہ ہو کرنا ہوتا, اللہ اکبر کہنا ہوتا یا اللہ کہنا ہوتا تو پھر تم نہیں بول سکتے, لیکن شکر وہ ادا کر سکتے ہیں. اور اس کا مفہوم یہ ہو گیا کہ ذکر اور شکر کے معنی یہی ہیں کہ اللہ سے ڈرتے رہو اور اللہ کو یاد کرتے رہو. اللہ کے ذکر سے مراد یاد بھی ہے, ذکر کے کئی معنی ہیں. ذکر کے معنی کسی کا ذکر کرنا, یاد کرنا, بات نام لینا, اور ذکر سے مراد یہ ہے کہ یاد رکھنا, یاد خدا کہتے ہیں, یاد خدا, اللہ کی یاد, یہ بھی ذکر ہے کہ اللہ کو یاد کرنا. لیکن اگر انسان چاہے تو اس زبان سے کچھ نہ کہے اور اللہ کا شکر ادا کر سکتا ہے. اگر اس کو ماں باپ کی جیسی نعمت دی گئی ہے تو ماں باپ کا احترام کر کے انسان بغیر زبان کے بولے شکر ادا کر سکتا ہے. اگر ماں کی جیسی نعمت دی گئی تو ماں کا احترام اور عزت اور شرف کر کے انسان شکر خدا ادا کر سکتا ہے. اللہ نے بیٹا دیا ہے تو اس کی صحیح تربیت کر کے شکر خدا کر سکتا ہے. اللہ نے اگر بیٹی دی ہے تو اس کا صحیح تربیت کر کے, اس کو شفقت سے رکھ کے انسان شکر خدا کر سکتا ہے. تو پروردگار عالم, اب مفسرین آگے بڑھ کے کہتے ہیں کہ یہاں پر ذکر سے مراد یاد خدا ہے. خدا کہتا ہے کہ اگر تم نے آسائشوں میں مجھے یاد رکھا تو میں مفلسی میں تمہیں یاد رکھوں. انسان آرام میں, اگر تم نے صحت میں مجھے یاد رکھا تو میں بیماریوں میں تمہیں یاد رکھوں. اگر تم نے مجھے اپنے بدن میں, ہزر میں مجھے یاد رکھا تو میں تمہیں سفر میں یاد رکھوں گا. اور اگر تم نے رات کی تنہائی میں مجھے یاد رکھا تو میں دن کے مجمع میں تمہیں یاد رکھوں گا. میں تمہاری بات کو رائے گا جانے نہیں دوں, میں دنیا کے دل میں تمہاری محبت کو ڈال کے یہ بتاؤں گا کہ یہ میرا ہے. اور یہ ذکر آل محمد کا رہنا اس بات کی دلیل ہے کہ یقیناً انہوں نے دل سے مخلصانہ انداز میں خدا کا ذکر کیا, خدا کو یاد رکھا. اب وہ اس دنیا میں نہیں ہے لیکن ان کا ذکر باقی ہے, ان کی یاد باقی ہے. اور نہ صرف ان کا ذکر اور ان کی یاد باقی ہے بلکہ وہ ہماری ہدایت بھی کر رہے ہیں. اب بہت سے لوگ کہتے ہیں کہ صاحب وہ ہدایت کیسے کر سکتے ہیں, بے جان چیزیں ہدایت نہیں کر سکتی. جو چیز بے جان ہوگی وہ آپ کی ہدایت نہیں کر سکتی. اصل میں انہوں نے غلط سمجھے ہیں میں نہیں. ہدایت کا مطلب وہ سمجھ رہے ہیں کہ کوئی بولے مجھ سے واعظ و نصیحت کرے اسی کو ہدایت کرے. نہیں, بے جان چیزیں بھی آپ کرتی ہیں, ہماری ہدایت کرتی ہیں. یہ منطق کا ایک لاجک کا اصول ہے کہ اصول اور معیارات کو جب پڑھے لکھے لوگ طے کرتے ہیں تو وہ لوگوں کے لیے ہدایت کا سبب بن جاتا ہے. مطلب یہ کہ وہ گفتگو نہیں کرتی, منہ سے نہیں بولتی, اس کے قانون, اس کے جو لاس ہیں اس میں ہے خطوط, یعنی گرا باندھ, خطوط یعنی لائننگس, اور نصوب یعنی کسی چیز کو نصب کرنا, گاڑنا. آپ ہمالیہ پروت پہ گئے اور اتنی بلندی کو دیکھ کے سوچا کہ میرے علاوہ یہاں کوئی نہیں آ سکتا, اتنی سختیوں کو میرے علاوہ کوئی برداشت نہیں کر سکتا. ابھی اوپر پہنچے تھے کہ دیکھا کہ 10-15 ملکوں کے وہاں پہ پرچم لگے ہوئے ہیں, فلیکس لگے ہوئے ہیں. تو اب میرے سوال کا جواب خود بخود مجھے اس بے جان پرچم نے دے دیا کہ تم پہلے نہیں ہو, بلکہ تم سے پہلے ان ملکوں کے لوگ یہاں آ چکے ہیں. अगर वो बेजान है तो वो हमें कैसे इंडिकेट कर रहा है, कैसे हमसे बोल रहा है, कैसे गुफ्तगू कर रहा है, उसकी तो बेजान है, बेजबान है। तो कहा मौलवी साहब, ज़रूरी नहीं कि किसी चीज़ को बताया ही जाए, बहुत सी चीज़ें जो होती हैं फर्जियात अकली भी होती हैं। अब हमें इस बात की इजाज़त देती है कि अगर अमेरिका का परचम, अगर नेपाल का परचम, अगर हिंदुस्तान का परचम, अगर पाकिस्तान का परचम, ये किसी भी मुल्क का परचम यहाँ पर लगाए तो इस बात की दलील है कि इस मुल्क का कोई नुमाइंदा यहाँ पर आया है, वरना परचम अपने आप हवा में आ गया, यहाँ नहीं लग गया। या मसलन मैं अपने मुल्क से, चूँकि ज़मीनी रास्ता हिंदुस्तान पाकिस्तान का, मैं चलता गया, ट्रेन चलते चलते मैंने देखा कि जो है परचम का रंग 3 की जगह 2 हो गया। तो अब मुझे कहने की ज़रूरत नहीं, किसी से पूछने की ज़रूरत नहीं कि मैं पाकिस्तान में आ गया, मेरी ट्रेन चलती हुई पाकिस्तान में। तो ये बेजान चीज़ जो है, ये नसूब का कानून हमें इस बात की हिदायत कर रहा है कि मामला ये है, बाजरा ये। एक होता है खुद अवध गिरा बांधना। पहले के बुजुर्ग लोग कहते थे अपने बच्चों को नसीहत की, इसकी बात गांठ बांध लो, इसकी गिरा बांध लो, ना बांधते जो पुराने लोग हैं वो मुहावरे की जिंदगी को, भाई इसकी बात इसको गांठ बांध लो। गांठ बांधने से क्या है, इसी गांठ से तो कंप्यूटर बनाते हैं। आपने देखा होगा पहले वो लकड़ी के वो जो गोलियाँ होती थी उनको गिनते थे कि ऊपर वाला जो है वो उस जमाने का कैलकुलेटर था, क्या नाम है, कैलकुलेटर था, इकाई ढाई सैकड़ा हज़ार, उसके अलग अलग एक अलग अलग रंग के मोती मिले हुए होते थे, बॉल्स होती थी और उनको गिना जाता था और उसी कैलकुलेशन से 1010010 बना, कैलकुलेटर बना। और उस कैलकुलेटर के बाद कि यानी फर्जियात है कि अगर इतनी बार 0 लिखा जाएगा, इतनी बार 1010 लिखा जाएगा तो एक तस्वीर बन जाएगी, क्योंकि हमें तो कंप्यूटर में प्रोग्राम दिखता, लेकिन अगर प्रोग्रामर से पूछा जाए तो असल में वहाँ पर कोई तस्वीरें नहीं पड़ी हुई होती हैं, बल्कि वहाँ पर 1010 उसका डाटा होता है, उसका जो भी प्रोग्राम होता है वो लिखा जाता है। आईटी वाले हैं आप लोग ज़्यादा जानते हैं। तो बहरहाल गिरा के माना ये होते थे कि उस जमाने की औरतें जो होती थी अपने पल्लू में उस बात को याद करके गिरा बांध लेती थी, जैसे ही वो गिरा हाथ में आती थी तो वो फौरन उनको याद आ जाता था काम की, इस वजह से बांधी थी। या जैसे हमारे यहाँ कहते साल गिरा, तो उस जमाने में जो है कोई तो ऐसा नहीं था डायरी मेंटेन की जाए, तो धागे पे गिरा लगा ली जाती थी, फिर उनको गिना जाता था कि कितनी गिरा हो गए साहब, 21 हो गए, माशाल्लाह 21 साल का हो गया। तो वो गिरा बेजान हुआ करती थी, लेकिन इंसान को इंडिकेट करती थी, इंसान को रहनुमाई करती थी कि ये, अब उस पर कोई ये नहीं कहता कि ये बेजान चीज है, हमारी हिदायत और रहनुमाई कैसे करती। फिर मिसाल के तौर पर मुझे जाहिद भाई लेकर आए, अब ये तो माशाल्लाह गाड़ी ऐसे चला रहा है, कभी लेफ्ट कभी राइट, ऐसे मोड़ के एग्जिट ले गए, यार जाहिर सी बात है। हमने कहा मुमकिन है कि जाहिद भाई यहाँ की बल्दिया में काम करते हों और इंजीनियर रहे हों और यहाँ के रोड के नक्शे इन्होंने बनाए हों और इन्होंने इस रोड को बनाया हो। अब मैं इनसे सवाल करूँ तो कहेंगे नहीं मौलाना मैंने तो ये रोड नहीं बनाया, मैं तो अभी आया। तो कहा कि फिर आपको ये रास्ते कैसे याद है, आप बातें करते जा रहे हैं। तो कहा मौलाना असल में ये जो साइन बोर्ड लगे हुए हैं इसके हिसाब से मैं चल रहा हूँ कि अभी एग्जिट नंबर इतनी आ गई है और इस एग्जिट को लेने के बाद मुझे राइट मुड़ना है या लेफ्ट मुड़ना है, उस पर भी इंडिकेशन। उन्होंने कहा कि इस पर तो कुछ लिखा नहीं है, एक एरो बना होता है, ये नंबर्स होते हैं। आपने देखा होगा जब रोड्स के जो साइंस होते हैं वो एरो ज़्यादा बने होते हैं, अगर वो एरो लेफ्ट पे मुड़े तो आपको टर्न टू लेफ्ट, राइट पे मुड़े तो टर्न टू राइट, सीधा जाना होता है तो सीधा एरो बना हुआ होता है। ठीक है, बाज़ अवकात आप देखते हैं कि बच्चे बने हुए हैं और वहाँ पे तो आप यहाँ स्कूल आ गया, बाज़ अवकात जो है हॉस्पिटल का साइन बना हुआ होता है, एच लिखा होता है, तो आदमी वहाँ और बीमार था, वहाँ पे कोई शोर नहीं करता तो हॉस्पिटल आ गया, 2-4 लाइनें बनी होती थी तो साहब रेलवे लाइन यहाँ से गुजर रही है। तो कहा कि इस पे तो कोई चीज़ लिखी नहीं है, हॉस्पिटल आ गया या आ गई है एग्जिट आई थी या ये आ गया, आप कैसे समझते हैं। कहा पता नहीं एरो जो बना हुआ है इससे समझते हैं। का एरो तो हमें कुछ लिखा तो है नहीं। तो कहा मौलाना पहली बात तो लिखा होता तो हर ड्राइवर तो पढ़ा लिखा नहीं होता, जरूरी नहीं कानून वो हो जो सबके काम आए, हर आदमी तो पढ़ा लिखा नहीं होता, और अगर लिखा होता और पढ़ा लिखा भी होता तो वो बार बार ब्रेक लगा के तो नहीं रोकता और पढ़ता इसको कि इस पर क्या लिखा है। तो लिहाजा आसान करने के लिए खाली एरो बना दिया गया है और उसके आगे पीछे लिख दिया जाता है कि 30 मीटर पे या 0.5 माइल पे ये आने वाली है जगह। तो मालूम यह हुआ कि ये बोर्ड्स, अब इनसे पूछा कि ये बोर्ड किसी ने ऐसे लगा दिए हैं या कितने, बोला नहीं बाकायदा तय प्लानिंग के साथ लगाए गए हैं, इस पे लिखा गया है, फिट और मीटर को लिखा गया है, तब कहीं जाके ये बोर्ड्स बनाए गए हैं, वरना तो पता चला आपको कोई एग्जिट जो है समुन्द्र में गिरा दे वगैरह। कोई भी आदमी कहेंगे साहब ये किसी दीवाने को दिए गए थे बोर्ड, उसने जाके लगा दिए अपने हिसाब से। अलाकात होता है, मसलन एक डॉक्टर है, कहते हैं कि साहब ये डॉक्टर कैसा है, बहुत अच्छा है लेकिन बस एक कमी है। क्या कमी है? कहा कभी कभी जो है दवा की जगह जहर लिख देता है। तो कौन जाएगा उसके पास, कहेगा भाई इसकी डिग्री इसको मुबारक हो, कभी कभी अभी अभी ना हो, वो कभी कभी अभी अभी ना हो जब। तो जब इंसान, हम जैसा मोहताज इंसान और बगैर मोहताज भी ऐसी जगह नहीं जाएगा जहाँ इंसान के जहर लिख दिया जाए, समझ रहे? तो ऐसे कमी और खामी वाले डॉक्टर को तलाश नहीं करता, तो फिर ये उम्मत मुस्लिमा को कोई नाकिस नबी कैसे दे सकता है
अल्लाह
कि कभी वो काम करे और कभी कभी जो है ज़ियान नाउज़ुबिल्लाह हो जाए, ऐसा नहीं हो सकता। तो हमें जो कुछ दिया गया है वो परफेक्ट दिया गया है, तो लिहाजा मालूम ये हुआ कि ये बेजान बोर्ड अगर इल्म की बुनियाद पर, मालूमात की बुनियाद पर लगाए जाए तो बेजान होने के बावजूद ये हमारी हिदायत कर सकते हैं। अगर खुदावंद मन्नान किसी को इल्म मतलब इल्म के मामले को लेकर इल्म के साथ अगर हमारे दरमियान रहनुमा बना दे तो फिर उस पर इंसान को एतराज होता है। और हम तो बहुत खुशनसीब हैं, बुलाने के दो तरीके होते हैं, एक तो एड्रेस लिख दिया जाता है कि ये हमारा एड्रेस है आप यहाँ आ जाइएगा, तो इंसान जाहिर सी बात है कितना ही उसके पास एड्रेस हो तो वो पूछता जरूर है कि ये कहाँ होगा, ये इलाका है कहाँ। मुझसे कह दिया जाए एग्जिट नंबर 25 ले लीजिएगा, लेकिन ये तो पता चले वो मशरक में जाके 25 हो के मगरिब में जाके, इतना मालूम। और दूसरा बुलाने का तरीका ये होता है कि खुद किसी को लेने भेज दिया जाता है कि जाइए इनको लेके आ जाइए, रजी भाई हमें लेने आ गए तो हम कुछ बेफिक्र हैं कि हमें मालूम है कि घर पर पहुँच जाएंगे, इमाम बारगाह पहुँच जाएंगे। लेकिन अगर एड्रेस हमारे हाथ में होता तो हम 50 जगह गाड़ी पर रुकवाते और पूछते कि ये इलाका कहाँ है। तो इस अल्लाह ने भी दावत के दो तरीके अपनाए, एक कुतुब आसमानी के जरिए पैगामात के जरिए, और एक यह अंबिया और अइमा को भेज दिए। अब आप खुद अंदाजा लगाइए कौन सा रास्ता आसान है, पढ़ के जाने वाला रास्ता है आसान या अइमा था। अब जाहिर सी बात है जब कोई लेने वाला जाता है तो उसको बोलना नहीं है, उसके साथ लग लेना है। अब जहां यह ले जाएगा मंजिल पे, तो अल्लाह ने भी जो ये नुमाइंदे हमारे दरमियान भेजे हैं, परवरदिगार आलम ने हमारी हिदायत के लिए भेजे, और वो ये चाहता है कि इंसान को बेदश्त दश्त में ना छोड़ा जाए, परेशान हाल ना छोड़ा जाए। जब उसको दुनिया में भेजा है तो उसकी हिदायत भी हमारी जिम्मेदारी है। सबका ये यकीन है कि शैतान सुबह कयामत तक लोगों को बहकाएगा, तो इस बात का यकीन तो पूरा किया हुआ है, इस बात का नहीं कि जिसने शैतान को छूट दे रखी है क्या उसने अपने रहमान बंदे को नहीं दी होगी, उसको ये उसतें नहीं दी होगी कि वो उसको हिदायत करे। तो लिहाजा परवरदिगार ने तो हिदायत के लिए कि जो तुम मुझे याद रखेगा मैं उसको याद रखूंगा। इन्ना हदैनाहु सबीला इम्मा शाकिरा व इम्मा कफूरा, हमने इंसान की हिदायत कर दी है, अब ये उसकी जिम्मेदारी है कि वो लाइट वाले रास्ते पर जाए या अंधेरे रास्ते में जाए। आप खुद बताइए कि जो रास्ता रोशन है जहाँ पे लाइट लगी हुई है वो आपके लिए सेफ रास्ता है, या जहाँ अंधेरा है जिसका अगला कदम आपको नहीं मालूम कि कहाँ गिरने वाला है तो वो बेकार होगा। अल्लाह तो खुद कहता है कि यहाँ पर कुफ्र और शुक्र, शुक्र कहते हैं आश्कार करने को, डिस्क्लोज करने को, और कुफ्र कहते हैं छुपाने को, अंधेरे में रखने को और डार्क पैलेस में रखने को। तो शुक्र से मुराद यह हाथ उठाकर अल्लाह तेरा शुक्र है ही नहीं है, बल्कि शुक्र से मुराद यह है कि अल्लाह ने जो कुछ चीज़ें तुम्हें दी हैं, नेमतें दी हैं, उसको आश्कार करो लोगों पे और कहो कि ये मेरी बोलने की सलाहियत, ये मेरे सुनने की सलाहियत, ये मेरी ताकत की सलाहियत, मेरे जिस्म की तवानाई, ये तमाम की तमाम चीज़ें अल्लाह की दी हुई हैं, ये अल्लाह की दी हुई हैं, उसका हम शुक्र ना करें। तो परवरदिगार आलम ने कहा कि तुम्हारी जिम्मेदारी से कितनी है कि तुम मेरे मुझे याद रखो, मुझसे डरते रहो, मेरी बताई हुई बातों पर अमल करते रहो। तो इमाम हुसैन अलैहिस्सलाम के लिए खुदा के रसूल ने फरमाया, क्या फरमाया, इन्नल हुसैना मिसबाहुल हुदा व सफीनतुन नजात, कि हुसैन जो है हिदायत का चराग है और निजात की कश्ती। खुश्की में अगर इंसान को हिदायत चाहिए होती तो चराग के जरिए मिलती है। आप बहुत दूर से देख लें, बयाबान में कुछ नजर ना आया, अगर आपके छोटा सा कोई चराग चलता हुआ नजर आ जाए तो आप समझ जाते हैं कि यहाँ पे जरूर कोई ना कोई इंसान रहता है। तो इंसान उस तरफ अपने कदम बढ़ाता है, नूर की तरफ। और अल्लाह ने कहा, यही कहा है कि तुम्हारा जो वली है वो है कि तुम्हें मिना जुलमात इला नूर, तुम्हें खारिज करता है जुलमात से, तारीकी से, जहल से, नादानी से, नूर की तरफ। आयतुल कुर्सी हम पढ़ते हैं, आयतुल कुर्सी में यही कि मसलन अल्लाह हमारा जो हमारा वली है वो हमेशा अपने बंदों को क्या करता है, अंधेरे से उजाले की तरफ ले जाता है, नूर जहालत से इल्म की तरफ ले जाता है। लिहाजा इमाम हुसैन अलैहिस्सलाम को क्या कहा, कश्ती नजात। आप कुरान मजीद पढ़ेंगे तो आपको एक नबी है जिनका जिक्र मिलेगा, और ज़ियारत वारिसा में कहा गया है दूसरा जुमला क्या है, पहला तो है अस्सलाम अलैका या आदम या वारिसा आदम सिफत, अय अल्लाह के मुंतखब किए हुए बंदे नबी के वारिस हुसैन आप पर सलाम। और ये बात मैं कल आपसे कहना भूल गया था कि जब अल्लाह ने इस ज़मीन को बनाया, इस बात का यकीन हम सबको है, हर मजहब में है कि अल्लाह ने इसको बनाया है, चाहे वो अलग अलग नामों से जाना जाए, लेकिन जब अल्लाह ने इसका सरसब्जा भी अल्लाह ने बनाया, ज़मीन में जमरूद और याकूत रूबी और एमरल्ड्स और डायमंड्स जितने भी चीज़ें की थी वो सब अल्लाह ने बनाई, ये पानी अल्लाह ने बनाया, ये दरख्त अल्लाह ने बनाए, उनको समरात दिया और उनको फल दिए, मुख्तलिफ किस्म के हैवानात बनाए, मुख्तलिफ किस्म की नेमतें जो दुनिया में बनाई हैं। अब जाहिर सी बात है कि जब किसी सिफारत खाने में कोई गवर्नमेंट कोई सामान खरीद के रखेगी तो वो किसके अंडर में होगा, जिस मुल्क के अंदर वो सिफारत खाना खोला हुआ है क्या उसके यूज़ के लिए होगा, या जिसको वो अपना नुमाइंदा सफ़ीर और अपना एम्बेसडर बना के भेजेंगे उसके अंडर कंट्रोल वो काम चलेगा। तो जब अल्लाह ने इस दुनिया की नेमत को बनाया है और आदम हजरत हक यानी खुदावंद मन्नान के नुमाइंदे हैं, इन्नी जायलुन फिल अर्ज़ खलीफा के मैं ज़मीन पर अपना खलीफा बना रहा हूँ, तो ये तमाम की तमाम माल दौलत किसकी हुकूमत में आई, ये तमाम की तमाम दुनिया जो है हजरत आदम अलैहिस्सलाम के पोजीशन में आई। असल पहले अल्लाह के नुमाइंदे वही है, शैतान ने दुनिया को नहीं बनाया है, रहमान ने दुनिया को बनाया है, लिहाजा दुनिया का तमाम खजाना हजरत आदम का है। अब जो खजाना हजरत आदम का है वो तमाम का तमाम उसके वारिस का है, वो तमाम खजाने कुदरत के जो हैं उनके वारिस के हैं, और वारिस के होने की वजह से तमाम का तमाम खजाना इमाम हुसैन अलैहिस्सलाम का है, तमाम खजाना एक दुनिया इमाम हुसैन अलैहिस्सलाम का है। उसके बाद दूसरा जुमला आता है कि अस्सलाम अलैका या वारिसा मुझे नबी अल्लाह, अय अल्लाह के नबी नूह के वारिस आप पर मेरा सलाम। जब हम इस नाम को सुनते हैं तो लोगों के जहन में एक वाक़ा आता है, वो है तूफान। तूफान जो है लोगों के जहन में आता है, इमाम हुसैन अलैहिस्सलाम को हजरत नूह अलैहिस्सलाम का वारिस करार दिया गया। हजरत नूह अलैहिस्सलाम का नाम जो था नूह नहीं था, आपका नाम अब्दुल गफ्फार था, अब्दुल आला भी कहा करते थे लोग और अब्दुल मालिक भी इनका नाम, लेकिन असल जो नाम ज्यादातर कभी इनका नाम है वो अब्दुल गफ्फार था। नूह कहते हैं नोहा पढ़ने वाले, गिरिया करने वाले, बुका करने वाले को, और हाल पर बेजार होकर रोने वाले। तो आप इतना गिरिया करते थे कि इंसानों की बर्बादी पर, माशरे की तबाही पर, लोगों के बेराह हो जाने पर, अल्लाह से फिर जाने पर, अल्लाह का कुफरान नेमत करने पर, लोगों के जुल्म और सितम पर आप गिरिया नहीं करते थे, बल्कि लोगों के इतना अच्छे सलूक से पेश आने के बावजूद लोगों का बुरा बर्ताव और दीन से बेरहमी इख्तियार करने के अमल से आप परेशान होकर गिरिया करते थे कि खुदाया मैं इस कौम की तरक्की के लिए भेजा गया हूँ। और हजरत नूह अलैहिस्सलाम की उम्र बरकत 2500 साल की, और बाद रिवायतों में 2700 साल की, 2700 साल, लेकिन 2700 साल या 2500 साल फिर आखिर बहुत लंबी उम्र थी, उसमें से 960 साल आपने तबलीग की, जाहिरन 960 साल तबलीग की, और उस जमाने के लोगों की उम्र 300 साल हुआ करती थी, तो कम से कम 960 की अगर वो करते हैं तो तीन पीढ़ियों को उन्होंने नस्लें के अगर अब ना माने तो अब मान जाए, अब ना माने तो अपना अब मान जाए, इतनी तूलानी उम्र आपने लोगों की हिदायत लगातार जारी रखा और उसके बावजूद लोगों ने सिर्फ और सिर्फ इनका मजाक उड़ाया और इन पर इतना जुल्म किया, इतना जुल्म किया कि आप पर इतने पत्थर मारे जाते थे कि आपका जिस्म नाज़रीन उससे ढक जाता था और फरिश्ते आकर पत्थरों को हटाते और आप जख्म से चूर हो जाते थे और आपको दीवाना कहते थे, कहते थे कि इन्हू बूढ़े हो चले चूंकि उम्र के आखिरी हिस्से में आपने तबलीग को अंजाम दिया और उस जमाने में बेहतर बुढ़ाते की क्या। लेकिन हजरत नूह अलैहिस्सलाम हमेशा खुदा से कहते खुदा ये अभी ये समझते नहीं, खुदा ये अभी समझते नहीं, शाकिर बंदा साबिर बंदा। और जब हजरत नूह अलैहिस्सलाम उनके पास आते कि देखो मैं तुमसे मालो दौलत नहीं मांगा, मैं तुमसे कोई खजाने नहीं मांगा, मैं तुमसे तुम्हारी जमीन और जायदाद नहीं मांगा, मैं तुमसे तुम्हारा कोई ओहदा और मनसब नहीं मांगा, मैं सिर्फ और सिर्फ तुमसे ये चाहता हूं कि अल्लाह को एक मानो और उसके आगे शुक्र का सजदा करो, एक इतने से काम के लिए और मैं उसका नबी बना के भेजा गया हूं और मैं शरीयत लेकर आया हूं। क्योंकि 124,000 अंबिया जो आए हैं सबके पास किताबें नहीं थी, 124,000 अंबिया के पास शरीयत नहीं थी, सिर्फ 5 नबियों को उलुल अज़्म जो करार दिए गए हैं उनको साहिब शरीयत बनाकर भेजा, 313 रसूल हैं उनमें, यानी उनसे यानी ग्रेटर है, उनके अंडर में कई नबी हुआ करते थे उस दिन के जमाने में लेकिन हुक्म उनका चलता था, और उन 313 में भी 5 उलुल अज़्म पैगंबर हैं जिसमें सबसे पहले हजरत नूह अलैहिस्सलाम हैं, दूसरे नंबर पर हजरत इब्राहिम अलैहिस्सलाम हैं, तीसरे नंबर पर हजरत मूसा अलैहिस्सलाम हैं, चौथे नंबर पर हजरत ईसा अलैहिस्सलाम हैं और 5वें नंबर पर हमारे और आपके नबी हजरत मोहम्मद तो लोगों से जब ये दरख्वास्त करते थे तो लोगों ने तीन ऐतराज हजरत नूह अलैहिस्सलाम के किए, कहा कि नूह इंसानों की हिदायत का जिम्मा फरिश्तों का है, इंसानों का नहीं है, और तुम हमारे जैसे इंसान हो लिहाजा हम तुम्हारी बात क्यों माने, अगर तुम फरिश्ता होते तो हम तुम्हारी बात मान लेते, पहला सवाल। दूसरा ऐतराज ये कि नूह आपके साथ जितने भी लोग हैं ये सब फकीर हैं, इनके पास मालो जर नहीं है, लिहाजा ये तुम्हारे चारों तरफ घूमते हैं, ना तुम्हारे पास मालो सरबत है और ना तुम्हारे चाहने वालों के पास मालो सरबत है, लिहाजा हम उसकी पैरवी कैसे कर लेंगे जो इस शहर के सबसे बदतरीन और पस्त तरीन हालात के लोगों के साथ रहता हो, तो लिहाजा हम तुम्हारे पास तुम्हारी बात को तुम्हें नबी मानने को तैयार नहीं है, जब नबी ही नहीं मानेंगे तो फिर हम तुम्हारी बात और तुम्हारी शरीयत को भी नहीं मानेंगे। तीसरा सवाल वो ये करते थे कि नूह आप जो हैं आपके पास खुद मालो दौलत नहीं, लिहाजा जब आप खुद खाली हो तो आप तो पैगंबर ने फरमाया हजरत नूह ने बताया कि देखो तुम्हारी हिसाब किताब गलत है, तुम समझ रहे हो कि जिसके पास खजाने होते हैं वही अल्लाह का नुमाइंदा होता है, फरिश्तों के पास कोई खजाना नहीं, असल फरिश्तों को तुम देख नहीं सकते, अल्लाह भी जानता है कि जो मर्ज देता है वो देख के देता है, लोग कहते हैं कि साहब फरिश्ता 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 कहते जरूर है, फरिश्ता इंसान की जिंदगी में सिर्फ एक बार आता है और उसके बाद वो इस लायक नहीं रहता कि वो किसी को बता सके कि मैंने फरिश्ता देखा। अब बताएं मुझे कोई इंसान कि अब इस दौर का कोई इंसान फरिश्ता जो देखता है सिर्फ एक ही फरिश्ते को देखता है मलकुल मौत को, और उसको देखने के बाद एक बड़ा अच्छा शेर किसी शायर ने कहा है कि मौत ने चुपके से जाने क्या कहा, मौत ने साहब मौत ने चुपके से जाने क्या कहा, जिंदगी खामोश होकर रह गई, उसके बाद जिंदगी को बोलने का मौका ही नहीं मिला। अब कहने लगे कि फरिश्ता होते हैं फरिश्ता, हजरत आदम अलैहिस्सलाम ने फरमाया कि चूंकि मैं तुम्हारे दरमियान भेजा गया हूँ, मैं तुम्हारे दरमियान भेजा गया हूँ, फिर अकलानी दलील का इस्तेमाल किया, मंतिक का इस्तेमाल किया, आपने फरमाया कि जब कोई इंसान दरिया का सफर करता है तो उसको कश्ती दी जाती है, जब सहरा का सफर करता है तो उसको वहीं के हिसाब का कन्वेंस दिया जाता है, तो जब मैं दुनिया मादी दुनिया में भेजा गया हूँ तो मैं फरिश्ता बन के नहीं आ सकता था, लिहाजा अल्लाह बेहतर जानता है कि किसको कहाँ भेजना है, लेकिन इतना जरूर हूँ कि रहमत इलाही मेरे साथ है, रहमत इलाही मेरे साथ है और मैं तुम्हें डराता हूँ उस अजाब से जो आने वाला है। कहा कि तुम कैसे अजाब बर्पा कर सकते हो, कहा कि अल्लाह ने نے ہمیں صلاحیت دی ہے کہ وہ ہماری دعاؤں کو بھی قبول کرتا ہے اور ہماری بدعاؤں کو بھی قبول کرتا ہے. اگر ہم اس کے شکرانہ نعمت کا کرتے ہیں تو ہماری نعمتوں میں اضافہ کرتا ہے, اور اگر ہم اس سے بد دعا کر دیں تو یہ نعمتیں تم سے سلب کر لی جائیں, تم سے چھین لی جائیں. اور انسان کی زندگی کی حقیقت اتنی سی ہے کہ اس جہان فانی کی بس یہی کہانی ہے, ایک سانس آنی ہے ایک سانس جانی ہے. یعنی یہ ہوا اندر جا کے واپس نہ آئے تو انسان کی زندگی ختم ہے. اس اتنے نازک موڑ پہ رہنے کے باوجود انسان اتنی لنکرانی کرتا ہے, اتنا تکبر کرتا ہے, اتنا غرور کرتا ہے کہ جس کی سانسیں اس کے حق میں نہیں ہے, جس کی سانسیں اس کے کنٹرول میں نہیں ہے کہ یہ کب آئے اور کب رک جائے. تو پھر انسان کو اس اللہ کے بھیجے ہوئے نمائندوں کے اعتبار سے اپنی زندگی کو گزارنا چاہیے کہ جو ہمیں صحیح راستہ بتائے. میں ایک چھوٹے سے سفر پہ آیا ہوں تو دو چار گرم کپڑے رکھ کر لایا ہوں. سب نے بتایا کہ سینٹ لوئس میں آ بھی چکا ہوں, یہاں بڑی سردی ہوتی ہے. تو میں ایک چھوٹے سے سفر کی تو تیاری کروں, اور وہ ابدی زندگی کی میں نے جو چادر کام آنے والی ہے, تقوی کی چادر, جو راستہ میرے کام آنے والا ہے صراط مستقیم, جو باتیں میرے کام آنے والی ہیں ہدایت مرسلین, میں اس پر عمل نہ کروں تو پھر میں کیسا مسافر ہوں. لہٰذا انسان کو چاہیے, حضرت نوح علیہ السلام نے اپنی ان تینوں باتوں کا جواب ان کو دیا, لیکن حضرت نوح علیہ السلام کا مذاق اڑاتے رہے, ان کو دیوانہ کہتے رہے. حضرت نوح علیہ السلام نے کہا کہ خدایا اس قوم نے مجھے پریشان کر دیا ہے, جب ان لوگوں کو اپنا خوش اپنے آپ کو کرنا ہوتا ہے, انٹرٹینمنٹ کرتے ہیں, تو یہ اپنے مہمانوں کو میرے پاس لے آتے ہیں اور میرا مذاق اڑاتے ہیں, میرے ساتھیوں کا مذاق اڑاتے ہیں اور میرا مذاق اڑاتے ہیں. اور جب یہ باتیں کہیں تو کہا نوح میرے صابر نبی, آپ نے اتنی زحمتیں کی, ٹھیک ہے میں ان پہ عذاب بھیج دوں گا, ایسا ہے فی الحال تم درخت کے بیج لگاؤ. بات کہاں سے شروع, بیج لگاؤ. ٹھیک ہے خدایا میں بیج لگا دوں, آپ اس کو پانی دو. پانی دینا شروع کیا, پودے بنے, درخت بنے. ایک عمر چاہیے, بڑا صبر چاہیے درخت کی پرورش کرنے میں. ہم جو گارڈننگ کرتے ہیں تھوڑے بہت پھول مرجھاتے ہیں تو ہم ناراض ہو جاتے ہیں, ذرا سا سفر چل ہو جاتا ہے تو ہمارے پھولوں پہ اثر پڑتا ہے. تو تمام چیزوں کو چھوڑ کے حضرت نوح علیہ السلام اس عذاب کو بھول کے درخت کی پرورش میں لگ گئے. جب درخت بڑے ہو گئے تو کہا کہ نوح کے سوکھنے کی دعا کرو. دعا کی گئی, وہ لگائے ہوئے درخت سوکھ گئے. جو آدمی پودا لگاتا ہے تو اس کو ایک محبت ہو جاتی ہے,
بے شک.
لیکن کہا کہ حکم خدا پہ لگائے ہیں, اگر خدا سوکھنا چاہتا تو خود سکھا دیتا, لیکن نوح کا امتحان لے رہا ہے صرف اس لیے, اتنے برے برتاؤ کے بعد, اتنے ظلم و تشدد کے بعد حضرت نوح کیا کر رہے ہیں, ان کے لیے کشتی بنا رہے ہیں, اس قوم کے لیے کشتی بنا رہے ہیں کہ اگر عذاب آئے تو اس کشتی میں سوار ہو کے یہ بچ جائیں. تو اب اپنے ہاتھ سے لگائے ہوئے درخت کے سوکھنے کی دعا کر رہے ہیں, تو حکم الہی سے کہ خدایا یہ سوکھ جائے تو اس کے تختے بناؤں, جب تختے بن جائے تو کشتی بناؤں, کشتی بن جائے تو ان لوگوں کو بچا لوں, لوگ آ جائیں. یعنی اتنے ظلم کے باوجود بھی نبی کا دل اتنا وسیع ہے, اور کشتی بھی اتنی بڑی بنائی گئی کہ جس کو کہتے ہیں تقریباً 1600 زرہ, 1600 زرہ, ہر زرہ جو ہے آدھے میٹر کا ہوتا ہے, تو 800 میٹر کی کشتی. ظاہر سی بات ہے اس زمانے میں اتنی زیادہ پاپولیشن نہیں تھی, تو 800 میٹر کی کشتی اور بہت بلندی پر, جس کے 3 منزلیں تھیں. اب 3 منزلیں تھیں اور اس کشتی میں ہاتھیوں کو بھی رکھا گیا, اونٹ کو بھی رکھا گیا, اس زمانے کے پرانے جانوروں کو, تاکہ یہ نسلیں بچ جائیں. انسانوں کے استعمال میں ہونے والے حیوانات کو بچانے کے لیے حضرت نوح. اب لوگ جب یہ کشتی بنا رہے تھے تو لوگ مذاق اڑاتے تھے, کوئی کہتا تھا کہ نوح تم اتنی بڑی کشتی کس کے لیے بنا رہے ہو, جب ہم تمہارے پاس بیٹھنا پسند نہیں کرتے ہیں تو پھر اس کشتی میں کیسے بیٹھیں گے. دوسرا شخص کہتا تھا کہ نوح اگر کشتی کو بنانا ہے تو کسی ایسے علاقے میں جا کے بناؤ جہاں پانی ہے, یہاں پر پانی کہاں سے لاؤ گے. تیسرا کہتا تھا کہ چھوٹی سی بناؤ, چونکہ تمہیں ہی تو بیٹھنا ہے, کم سے کم اتنی تو بناؤ کہ اس کو ہاتھ میں اٹھا کے دریا تک لے جاؤ. اور کہتے تھے لوگ کہ اے نوح کشتی تو بنا لی, اب دریا بھی بنا دو. یعنی لوگوں کے فہم و گمان میں نہیں تھا کہ کوئی ایسا طوفان آنے والا ہے. لیکن عزیزان محترم, جب حضرت نوح علیہ السلام پر ظلم و تشدد کی انتہا ہو گئی, اپنے ہاتھوں کو آسمان کی جانب بلند کر کے کہا کہ خدایا میں اس قوم سے تنگ آ گیا ہوں, کہتے تھے کہ نو حضرت نو نے بد دعا نہیں کی بلکہ لوگوں نے اصرار کیا کہ نو اب تم سے باتیں کرنا فضول ہیں، جاؤ تم سے اور تمہارے خدا سے جو ہو سکتا ہے ہمارا کر لو، جاؤ تم طوفان لے کے آؤ، کشتی کے لیے پانی لے کر آؤ، کہا کہ خدا عذاب لے کر آؤ، تب کہیں جا کے خدا کے اس بندے نے کہا کہ خدا کا یا جب تک بات مجھ تک تھی میں خاموش رہا اور صبر کیا، اب یہ تیری توحید پر انگلی اٹھا رہے ہیں کہ ہم نے تمہیں تو آزما لیا تم ہمارا کچھ نہیں بگاڑ سکے، اب تمہارے خدا کو آزمانا چاہتے ہیں کہ شاید وہ تم ہمارا کچھ بگاڑ دے، تو خدایا اس میں شاید تو یقین میں بدلنا چاہتا ہوں، بس اتنا کہنا تھا تو حکم ہوا خدا بندے منان کا فرشتوں سے کہا کہ آسمان کے دریچوں کو کھول دو، اور دریا اور زمین سے کہا اپنے سینوں سے چشمے اگلنے لگ جاؤ، آسمان سے پانی برسنے لگا، زمین نے اپنی چھاتی سے چشموں کو کھول دیا، زمین اور آسمان کا پانی آپس میں ملنے لگا، اتنا بلند ہوا اتنا بلند ہوا کہ قومیں ڈوبنے لگی، حیوانات ڈوبنے لگے، لوگ جو ہے حضرت موسیٰ علیہ السلام کے بلاوے پر بھی نہیں آ رہے تھے اور دور بھاگ رہے تھے کہ شاید یہ طوفان یہ بارش جو ہے یہ عذاب نہیں سمجھ رہے تھے بلکہ پہاڑ پہ جا رہے تھے، یہاں تک کہ فرزند نوح نے جس کا نام کنعان تھا اس نے کہا کہ بابا میں آپ کے ساتھ نہیں ہوں کیونکہ آپ دیوانے ہو چکے ہیں، تو کہا کہ تم ڈوب جاؤ گے، کہا میں پہاڑ پہ چلا جاؤں گا، کہا بیٹا وہاں بھی عذاب آ جائے گا، تو کہا کہ بابا وہاں کچھ نہیں ہوگا، لہٰذا حکم ہوا کہ نوح یہ تمہارا اہل نہیں ہے، لہٰذا بیٹا ہے تو کیا ہے اس کو چھوڑ دو، اب عذاب الہی آ گیا ہے اور اب ان کو کسی کو دعوت نہ دینا، جو لوگ تمہارے ساتھ آ گئے ہیں، تو حضرت نوح علیہ السلام کی کشتی میں دو تاریخیں ملتی ہیں، ایک تاریخ میں لکھا ہے 80 آدمی حضرت نوح علیہ السلام کی کشتی میں سوار تھے، اور ایک تاریخ میں لکھا ہے صرف 7 افراد تھے جن کے خاندان کے، 7 افراد تھے جن میں آپ کے 3 بیٹے تھے اور ایک خود تھے، تو لہٰذا 80 کو بھی مان لیا جائے، 80 لوگ بھی اگر اس میں شامل ہوئے تو عزیزو 960 سالہ تبلیغ کا انجام ہے طوفان، لیکن محمد عربی کی 23 سالہ محنتوں کا نام ہے اسلام،
سبحان اللہ،
کہ وہ قوم 960 سال تبلیغ کے بعد ایک نبی کے ہاتھ اٹھانے پر فنا ہو گئی، لیکن آخری نبی نے کہا کہ خدایا میری امت کو سب سے پہلے مرحومہ قرار دے، رحم شدہ امت قرار دے، اس پر کوئی عذاب نازل نہ کرنا، چاہے جیسے ہیں میرے ہیں، چاہے جیسے ہیں میرے ہیں، میں ہدایت کا کوئی گوشہ ان کے لیے خالی نہیں چھوڑوں گا، اور اگر میں جا بھی رہا ہوں تو لوگوں سے کہا کہ دیکھو وہ طوفان نوح تھا جس میں انسان مر گئے تھے، آنے والے زمانے میں ایسا طوفان آئے گا جہاں انسانیت مر جائے گی، انسانیت غرق ہو جائے گی، اور ایسے ماحول کے لیے ان الحسین مصباح الہدا و سفینۃ النجات، کہ حسین ہدایت کا چراغ ہے اور نجات کی کشتی ہے، عزیزو حضرت نوح علیہ السلام نے انسانیت کو بچا لیا، یزید کا اگر آپ اسٹڈی کریں گے مطالعہ کریں گے تو یزید جو ہے سوشل سسٹم کا انسان نہیں تھا، دنیا میں ضروری نہیں ہے کہ ہر انسان آپ کے مذہب اور دین کا ہو، دوسرے مذہب اور دین کا بھی ہو سکتا ہے، لیکن اس کے لیے ضروری یہ ہے کہ وہ سوشل سسٹم کو سمجھتا ہو، سماجی نزاکتوں کو سمجھتا ہو، معاشرے کے حالات سے باخبر ہو، یزید کی بچپن سے لے کے جوانی تک کی پرورش جنگل میں ہوئی، اس کو شکار کے علاوہ، اس کو شراب خوری کے علاوہ، اور اس کو رقص اور شاعری کے علاوہ کوئی بات نہیں آتی تھی، رشتے کیا ہوتے ہیں، ان کی ویلیوز کیا ہوتی ہیں، ان کے قدر و منزلت کیا ہوتی ہے، ان تمام چیزوں سے بے خبر یزید کو معاویہ نے اپنا نمائندہ بنا دیا، اور نہ صرف اپنا نمائندہ بنایا بلکہ اسلام کی تقدیر لکھنے کے لیے خلیفہ وقت بنا دیا، تمام کی تمام آوازیں ان تلواروں سے تک گئی کہ یزید نے کہا کہ اگر کسی نے میری بیعت نہ کی تو تلوار سے اس کی گردن اڑا دی جائے گی، لیکن اس سے غلطی یہ ہو گئی کہ اس نے غلط جگہ پر تقاضا کر دیا، ہاں عزیزوں 26 رجب کو امام حسین علیہ السلام سے یہ مطالبہ کیا گیا، یہ مطالبہ کیا گیا کہ حسین آپ کو کوفے کے والی نے بلایا ہے، کوفے کے گورنر نے آپ کو ابھی رات کو بلایا ہے، اور اس کے بعد یہ پیغام عبداللہ ابن زبیر کو دیا، عبداللہ ابن زبیر نے کہا کہ فرزند رسول آپ کیا سمجھتے ہیں اتنی رات کو ہمیں کیوں بلایا جا رہا ہے، کہا عبداللہ ابن زبیر मैं ये समझता हूँ कि शायद शाम का हाकिम मर गया है और उसके बाद कोई नया हाकिम बनाया गया है और उसकी बैन के मुतालबे के लिए हमें बुलाया जा रहा है। ये हुसैन है, अभी मदीने के किसी फर्द को नहीं मालूम कि क्या हालात हुए हैं। 22 रजब को माविया मरा है और 26 रजब की बात इमाम हुसैन अलैहिस्सलाम बता रहे हैं। 26 रजब को मसलन 60 हिजरी में इमाम हुसैन अलैहिस्सलाम को कहा गया, दरबार में आ गया। इमाम हुसैन अलैहिस्सलाम आए, बनी हाशिम को पुकारा, ऐ बनी हाशिम के जवानों मेरे साथ आओ। बनी हाशिम के जवान हुसैन की आवाज़ को सुन के लम्बैक कहने लगे, फरजंद रसूल इतनी रात में क्या मसला पेश आ गया है? कहा कि मुझे अभी वालिए कूफा ने वालिए मदीना ने बुलाया है और बुलाने के बाद वो ये चाहता है मुझसे कि मैं उसके पास जाऊँ, उसकी बात को सुनूँ क्या मान माजरा है। लेकिन चूंकि मेरा वादा यह है कि मैं तन्हा उससे मिलने जाऊँ, तुम दरबार के बाहर खड़े रहोगे, मैं तन्हा जाऊँगा। अबुल फजल अब्बास ने पुकारा कि मौला हालात इजाज़त नहीं देते कि हम आपको तन्हा दरबार में जाने दें। कहा अब्बास, ही मेरे नाना का मदीना है, किसी की मजार नहीं, तुम जैसे भाई के होते हुए मुझ पर कोई मेरी निगाह भी करे, लिहाजा मैं दरबार में जाता हूँ। अगर मुझे जर्रा बराबर खतरा लाहक हुआ तो मेरी आवाज़ बुलंद हो जाएगी और तमाम बनी हाशिम दरबार में चले आना। जनाब ज़ैनब औलिया मकाम ने अपने जवानों को भेजा कि जाओ मेरे माजाए की खैर हो और हुसैन को अपने हिसार में रखना। लिहाजा इमाम हुसैन अलैहिस्सलाम को लेकर वाली मदीना के पास आए, बाहर खड़े हो गए। वाली मदीना ने कहा कि माविया के मरने के बाद यजीद हाकिम में वक्त हो गया है, वही चाहता है कि तमाम उम्मत मुस्लिमा के बुजुर्ग जो है मेरी बैत करें और अगर बैत नहीं करेंगे तो उनका अंजाम अच्छा नहीं होगा। इमाम हुसैन अलैहिस्सलाम ने फरमाया कि बैत का तो सवाल ही नहीं हो सकता, मुझ जैसा हुसैन नहीं बल्कि हुसैन जैसा कभी और कभी यजीद जैसे की बैत नहीं कर सकता। यानी डायरेक्ट यजीद की भी बात नहीं है, ये सुबह कयामत तक के लिए मुसलमानों के लिए एक पैगाम था कि जब कभी भी अगर हुसैन की तरह सरबरंदी से रहना है तो मुझ जैसा अगर कोई यानी हुसैन वाला है तो यजीद जैसे के ताबे फरमान नहीं रहेगा और यजीद जैसे की बैत नहीं करेगा। हाँ अजीजो, अगर हुसैन बैत कर लेते तो हजरत नूह अलैहिस्सलाम की 2700 साल उम्र रायगा चली जाती। ये तूफान से बचाने के लिए, इस इंसानियत को बचाने के लिए जो हजरत नूह ने जाहिर तौर पे कश्ती बनाई थी, हुसैन की कश्ती ने, हजरत नूह की कश्ती ने इंसानों को बचाया, हुसैन की कश्ती ने इंसानियत को बचा लिया। नूह की कश्ती में सवार होने से लोगों की जान बच रही थी, हुसैन की कश्ती में सवार होने से लोगों की जान जा रही थी। वहां पर हयात बढ़ रही थी, यहां पर हयात जावेदानी बढ़ रही थी, इंसानियत बढ़ रही थी, शराफत बशर बच रही थी, करामत बशर बच रही थी, तमाम कवानीन बच रहे थे कि जिसकी इंसान आज का बेदीन इंसान भी यजीद चाहता था कि कोई औरत माँ नहीं, कोई औरत बीवी और बहन नहीं, इंसान इंसान है, कोई भी किसी से शादी कर सकता है, हत्ता वो अपनी बहन से शादी कर सकता है, अपनी फूफी से शादी कर सकता है। तो ये उसूल दीन से हटके, उसूल इंसानियत से हटके बात थी और ऐसा हर माशरे में बुरा माना जाता है। लेकिन हुसैन ने ऐसे जालिम और जाबिर इंसान के मुंह पर ऐसी रोक लगाई कि फिर उसके बाद बैत का सवाल उठा ना हुआ। इमाम हुसैन अलैहिस्सलाम दरबार में और आने के बाद कहा कि देख वाली मदीना, ये बात कोई आम बात नहीं, ये बैत का मसला है, लिहाजा पूरे मदीने के लोगों के दरमियान इस बात को रखा जाए कि लोग मेरी बैत करते हैं या यजीद की बैत करते हैं, लिहाजा इस रात के अंधेरे को छोड़, मैं तुझसे दिन की रोशनी में मिलूंगा जब तमाम मदीना जमा होगा। जब इमाम हुसैन अलैहिस्सलाम जाने लगे तो मरवान बिन हकम बैठा हुआ था, ये वलीद से कहता है कि वलीद, हुसैन का सर कलम कर दे, इसके बाद हुसैन तेरे हाथ आने वाले नहीं, और अगर हुसैन हाथ आ भी गए तो तुझे खून के दरिया से गुजरना पड़ेगा। ये बनी हाशिम हैं, इनसे मुकाबला करना आम बात नहीं। लेकिन इमाम हुसैन अलैहिस्सलाम ने जब इस बात को सुना तो फरमाया, ओ इब्ने ज़रका, ऐ बाजारी औरत के बेटे, मैं तेरी नस्ल को अच्छी तरह जानता हूँ, तेरी क्या मजाल जो हुसैन के आगे इतनी बड़ी बात कह दे, ये मेरे नाना का मदीना है, यहाँ पर हुसैन से जुल्म नहीं हो सकता, लिहाजा आपकी आवाज़ का बुलंद होना था। एक मरतबा बनी हाशिम के झुरमुट में हुसैन खड़े थे, जनाब अबुल फजल अब्बास की तलवार उठी हुई थी, जनाब अली अकबर के हाथ में तलवार थी और मोहम्मद शाना वशाना खड़े थे, किसकी मजाल जो जहरा के लाल
مدینے میں آنکھیں دکھا دے، حسین چاہتے تو یہاں پر ولید کا بھی قتل کر دیتے، حسین چاہتے تو مروان بن حکم کا بھی قتل کر دیتے، لیکن حسین نے یہ نہیں چاہا، حسین اس امت کو بچانا چاہتے تھے، حسین اس امت کو کشتی نجات کی سفر کرانا چاہتے تھے، ان کو نجات دینا چاہتے تھے۔ لہٰذا امام حسین علیہ السلام واپس آئے، اور آنے کے بعد نانا کے مدینے پر آئے، 27 رجب کو آ کے آپ نے بڑا گریہ کیا کہ نانا اگر مجھ سے پوچھا جاتا تو کہ کہاں رہنا پسند کرو گے تو اپنی زندگی کو آپ کے مزار پہ پورا کر دیتا، نانا لیکن حالات ایسے ہو گئے ہیں کہ اگر میں نہیں گیا تو انسانیت نہیں بچ پائے گی، اگر میں یہاں سے نہیں گیا تو اسلام کا کوئی نام و نشان نہیں رہے گا، اسلام کا نام لینے والا نہیں رہے گا۔ لہٰذا امام نے اپنے خاندان میں اعلان کر دیا کہ حسین مدینہ چھوڑ کے جا رہے ہیں، جس کو میرے ساتھ آنا ہے بسم اللہ۔ اور عزیز اس مختصر سے لمحے میں 26 رجب کو امام کو بلایا گیا، 27 رجب کو نانا کے مزار پہ فیصلہ ہوا، اور 28 رجب کو حسین اپنے گھر سے نکل پڑا۔ زینب اولیاء مقام جنہوں نے عبداللہ سے وعدہ لیا تھا کہ عبداللہ کی شادی کی شرط یہ رکھتی ہوں کہ مجھے حسین کے ساتھ رہنے دیا جائے گا، اگر میرا ما جایا اس شہر میں رہے گا تو زینب بھی اسی شہر میں رہے گی، اگر میرا ما جایا سفر کرے گا تو زینب بھی سفر کرے گی، میں حسین کے بغیر نہیں رہ سکتی۔ علی زادی، اے شہزادی، اے دختر فاطمہ علی، میں نے آپ کو کبھی نہیں روکا۔ آج عزیز و بس تمام کے تمام لوگ آنے لگے، علی اکبر آئے، ام لیلہ کو لیے، رباب آئی، بس مجھے آج رخصت، امام کی رخصتی پر نہیں پڑنی ہے، بس امام حسین علیہ السلام مدینے سے نکلنے لگے۔ مدینے کے بزرگ صحابی امام کی خدمت میں آئے، کہا فرزند رسول یزید سے مقابلہ نہ کرو، وہ آپ کا سر و تن میں جدائی کر دے گا۔ ہر انسان حسین کو یہ سمجھا رہا تھا، لیکن امام نے فرمایا کہ یہ نہ سمجھنا حسین اپنی جان بچانے کے لیے جا رہا ہے، حسین جو مدینے سے نکل رہا ہے اپنے نانا کی امت کی اصلاح کے لیے نکل رہا ہے، امر بالمعروف کرنے کے لیے نکل رہا ہے، تاکہ صبح قیامت تک کا مسلمان اس خوف سے ہو کر اللہ کے فرمان سے نہ ڈرے، اللہ کے فرمان کی فرما برداری نہ کر سکے۔ میں ان کے لیے ایک راستہ بنا رہا ہوں۔ امام حسین علیہ السلام سے لوگ یہ کہنے والے تو ملے کہ فرزند رسول یزید سے مقابلے میں نہ جائیے، لیکن کوئی یہ کہنے والا نہ ملا کہ حسین آپ کے ساتھ ہیں، چاہے مدینہ رہو چاہے مدینے سے باہر چلے جاؤ۔ تاریخ لکھتی ہے بہت سے لوگوں نے اپنی دلیری دکھائی اور حسین کے ساتھ مدینے سے مکہ مکرمہ آ گئے۔ مکہ مکرمہ میں امام حسین علیہ السلام شعبان، رمضان اور شوال میں رہے، ذیقات میں رہے، اور اس کے بعد ذوالحجہ آ گیا، آپ نے اپنے حج کو عمرے میں تبدیل کیا، اور لوگوں نے یہ تو کہا کہ حسین یزید کے مقابلے نہ جائیے، یہاں بھی عالم اسلام خاموش ہے، یہ نہیں کہتا فرزند رسول ہم آپ کے ساتھ ہیں، بس کوفے والوں کے خطوط کی بنیاد پر امام نکلے ہیں۔ سب سے پہلا خط 12 رمضان المبارک کو آیا ہے، اس کے بعد لگاتار خطوں کا سلسلہ جاری رہا، حسین کو وہاں سے قیام کرنا پڑا۔ لوگوں نے کہا فرزند رسول حج کو عمرے میں کیوں بدل رہے ہیں؟ کہا کہ اس زمین کی عظمت کو باقی رکھنے کے لیے، میں جانتا ہوں کہ میرے قاتل حاجی کا لباس پہنے ہوئے حج کی شکل میں آ گئے، میں نہیں چاہتا کہ میرا خون ناحق اس بلد امین پر گرے اور اس خانہ کعبہ کی حرمت پائمال ہو جائے۔ حاجی حسین کو کوفے کی طرف روانہ ہوئے، اپنے وقت سفیر کو بھیجا، جناب مسلم بن عقیل کی شہادت کی خبر ملی، اس کے بعد مسر بن قیس کی شہادت کی خبر ملی، لیکن امام حسین علیہ السلام کے قدم نہیں رکے، امام حسین علیہ السلام کے قدم نہیں رکتے۔ ہاں عزیز و، امام حسین علیہ السلام کوفے کے باہر جا کر کھڑے ہوئے، اور نے راستہ راستے میں روک لیا کہ حسین فرزند رسول آپ آگے نہیں جا سکتے۔ کہا کہ ہو مجھے کوفے جانا ہے، کوفے والوں نے مجھے بلایا ہے۔ کہا کہ اے حسین، کوفے کی حفاظت کی ذمہ داری میرا ذمہ ہے، میں آپ کو آگے نہیں جانے دوں گا، میں آگے عبید اللہ ابن زیاد سے پوچھتا ہوں کہ آخر آگے ہونا کیا ہے، لہٰذا آپ کو یہاں رکنا پڑے گا۔ ہاں عزیزو، حسین ابن علی یہاں پر رکے، حر آپ کے ساتھ ہے لیکن حسین کو نہیں جانے دیتا، حسین آگے جاتے جاتے ہیں، ہوں پیچھے پیچھے چلا آتا ہے، اور زند رسول آپ کہیں نہیں جا سکتے۔ ایک مرتبہ یہ قافلہ ایک زمین پر پہنچتا ہے، زمین پر رکنے کے بعد حسین کے گھوڑے نے آگے قدم بڑھانے سے انکار کر دیا۔ امام عالی مقام گھوڑے سے نیچے تشریف لائے اور آنے کے بعد کہا، زمین سے اس مٹی کو اٹھایا، اس کو سونگھنا شروع کیا، ایک مرتبہ کی آنکھوں میں آنسو لا کر کہتے ہیں، انا للہ و انا الیہ راجعون۔ زینب اولیاء مقام نے جب یہ خبر سنی تو کہا کہ بھیا، یہ آپ گریا کیوں کر رہے ہیں؟ ایک مرتبہ کربلا کی خاک کو امام نے اپنی بہن کے مشاق تک پہنچایا۔ جب زینب نے کہا، بھیا اس زمین سے تو آپ کے خون کی بو آ رہی ہے، بھیا آپ کی خوشبو آ رہی ہے، آپ نے فرمایا کہ زینب، بہن یہی ہماری آخری منزل ہے، اور اس بات کو معلوم کرنے کے لیے وہاں کے لوگوں کو بلایا، لوگوں سے پوچھا کہ اس زمین کو کیا کہتے ہیں؟ کہا فرزند رسول اس زمین کا نام شط الفرات ہے۔ کہا کیا اور کوئی نام بھی ہے؟ ایک قبیلے نے کہا کہ اس کو نینوا کہتے ہیں، اور کسی نے کہا اس کو غادریہ کہتے ہیں۔ زینب نام پوچھتے گئے، لوگ زمین کا نام بتاتے گئے، آپ نے کہا کہ اس زمین کا کوئی اور بھی نام ہے؟ ایک نے کہا کہ ہاں، اس زمین کو کرم و بلا بھی کہتے ہیں۔ حسین علیہ السلام نے جیسے ہی کربلا کا نام سنا، ایک مرتبہ زمین پر بیٹھ گئے، انا للہ و انا الیہ راجعون۔ ابد فضل العباس آگے بڑھے، بھیا آقا کیا حکم ہے؟ کہا کہ عباس، تمام لوگوں کو حکم دو کہ یہاں پر اونٹوں سے اتر جائے اور خیمے نصب کر دیے جائے۔ امام حسین علیہ السلام کے خیمے بھیا عباس نے نہر فرات کے کنارے نصب کیے، عباس بڑی خوشی خوشی خیموں کو نصب کر رہے ہیں۔ حسین نے اس پر خیمے نصب کرنے سے پہلے بنی اسد کے قافلے والوں کو بلایا، اور بلانے کے بعد کہا کہ اس زمین کا مالک کون ہے؟ لوگوں نے کہا، فرزند رسول، ہم لوگ اس کی دیکھ بھال کرتے ہیں۔ امام نے اس زمین کی قیمت ادا کی، 70,000 درہم اس زمانے میں امام نے اس زمین کے ادا کر کے کہا کہ یہ زمین آج سے ہماری ملکیت میں ہے، اور اس کو ہم تمہیں واپس ہدیہ کرتے ہیں، تمہیں ہبا کرتے ہیں، تاکہ زمین تمہارے اختیارات سے باہر بھی نہ ہو لیکن مالکیت ہماری رہے۔ اور اس ملکیت کو حسین اس لیے چاہتا ہے کہ دیکھو، بنی اسد والوں کل ہمارے لوگوں کے یہاں پر بازار بننے ہیں، ہم کسی غیر کی زمین پر اپنا قیام نہیں کرنا چاہتے، اور دوسرا اس زمین کو اس لیے ہم اپنی ملکیت میں لینا چاہتے ہیں کہ ہمارے بعد ہمارے چاہنے والے ہماری زیارتوں پر آئیں گے۔ اے بنی اسد، یہ زمین ان کے لیے مباح ہے، یہ زمین ان کے لیے مباح ہے۔ امام حسین علیہ السلام نے زمین کا سودا کیا، بنی اسد کے قافلے والے ہاتھ جوڑے کھڑے رہے، فرزند رسول آپ کا حکم ہے، ورنہ یہ زمین کے آپ ویسے ہی مالک ہیں۔ جناب ابن فضل العباس نے خیموں کو نصب کیا۔ ایک مرتبہ امام نے تمام بنی اسد کے قافلے والوں کو بلا کر، ان کے مردوں کو بلا کر کہا کہ میں تمہیں ایک پیغام دینا چاہتا ہوں۔ بنی اسد کے قافلے کے شہید سردار نے کہا، آپ کا حکم فرمائیے۔ کہا، دیکھو، کل جب ہم یہاں مارے جائیں گے تو یہ فوجیں یہاں سے چلی جائیں، اور اس کے بعد ہمارے چاہنے والوں کے لاشیں یہاں پر بے گور و قبر پڑے رہیں گے۔ اے بنی اسد کے قافلے والوں، اپنی ہمت اور جرات کو جٹانا اور ہمارے لاشوں کو دفن کر دینا۔ ایک مرتبہ جب وہ جانے لگے تو کہا، ذرا اپنی عورتوں کو بھیجو۔ جب عورتیں آئیں تو ان سے بھی حسین نے یہی کہا، کہہ رہے، ظلم اتنا بڑھ جائے گا کہ شاید تمہارے مرد آنے سے انکار کر دے، ہمارے لاشوں کو دفن کر دینا۔ فرزند رسول، آخر ایسا کون سا انقلاب آ گیا کہ آپ عورتوں سے اپنے لاشوں کو دفن کرنے کی باتیں کر رہے ہیں؟ جب وہ عورتیں جانے لگی تو کہا، ذرا اپنے بچوں کو بھیج دو۔ جب بچے آئے تو امام نے فرمایا، اے بنی اسد کے بچوں، ارے فرزند رسول کی ایک خواہش ہے کہ میں تمہارا مہمان ہوں، اور کچھ دن بعد مار دیا جاؤں گا، ارے تب تمہارے ماں باپ اگر کسی خوف کی بنیاد پہ ادھر نہ آ سکے تو کھیلتے کھیلتے فرات کے کنارے آ جانا، اور اپنے ننے ننے ہاتھوں میں مٹی لے کر ہمارے جسموں پہ ڈال دینا۔ ہمارے انقلاب زمانہ حسین یہ فرما رہے تھے۔ ابد فضل العباس آنسو بہا رہے تھے، قبضۂ شمشیر پہ ہاتھ رکھا، اے آقا، ہمارے ہوتے ہوئے کس کی مجاز جو آپ کی طرف نگاہ اٹھا کے دیکھ لے؟ آقا، اس بے بسی کا اظہار نہ فرمائیے۔ ابن فضل العباس کے اور بھائی بھی حاضر ہوئے۔ حسین آج کی دو محرم آ گئی، ہمارا اور آپ کا آخر کربلا میں آ گیا، خیام نظم ہو گئے، آج تمام باتیں ہو گئیں، جناب ابن فضل العباس خیموں کا پہرا دے رہے ہیں۔ ایک مرتبہ جنگ پسر ابن سعد کا لشکر آتا ہے اور آنے کے بعد امام سے کہتا ہے کہ حسین ہماری فوجیں نہر فرات کے کنارے خیمے نظم کریں گی، کیونکہ کسی کی مجال نہیں اہل حرم کے ہوتے ہوئے، اہل حرم کے پاس ابن فضل العباس کے ہوتے ہوئے ان کے قریب اپنے خیمے لگا دے۔ جناب عباس نے کہا کہ تمہیں جہاں جانا ہے جاؤ، لیکن اہل حرم کے آس پاس بھی رہنے کی ضرورت کی۔ تو ایک مرتبہ حسین نے فرمایا بھیا ہمیں جنگ نہیں کرنی ہے، ہمیں اپنے خیمے ہٹا لینے ہیں۔ کہا آقا ان لوگوں نے کیا مجھے آپ کو مظلوم سمجھا ہے؟ ارے ہم اپنا خون بہا دیں گے لیکن آپ کو مظلوم نہیں بننے دیں گے۔ آقا گفتگو کر رہے تھے، حسین خیمے میں آ گئے، آ کے زینب بہن زینب کو بلایا، اے میری ماں جائی، اے زینب اولیاء مقام، کہا بھیا یہ مایوسی آپ کے چہرے پر کیوں آ گئی، بھیا کیا فوج کی کثرت آ گئی؟ امام نے فرمایا کہ میں علی کا لال، زہرا کا دخت جگر ہوں، حسن کا بھائی ہوں، فوج کی کثرت اور قلت مجھ پر غالب نہیں آ سکتی۔ بہن آج مسئلہ یہ آ گیا کہ آج تک جو بھی مسئلہ ہوتا تھا، میرا بھیا با جب غضبناک ہوتا تھا تو میں اس کا شانہ پکڑ کے کہتا تھا عباس تم کربلا کے لیے ذخیرہ ہو، عباس میری مظلومیت کے سہارے ہو، عباس میری پریشانی کے حل کا حل کرنے والے ہو، ارے آج کربلا پہ پہنچ گیا، اب میں عباس کو کس طرح سے سمجھاؤں؟ ایک مرتبہ زینب نے کہا میں سمجھ گئی، مرزا کو بھیجا جا، میرے چھوٹے بھائی کو بلا لا، غازی کو بلا لا۔ ایک مرتبہ ابن فضل العباس نے جب سنا کہ شہزادی نے یاد فرمایا ہے تو اپنی تلوار سے خط کھینچ دیا اور پسر سعد سے کہا کہ اے پسر سعد یہ لکیر اگر تمہیں اس طرف آ گئے تو قتل عام کر دوں گا، ارے کسی کی مجال نہیں جو میرے آقا کے پاس اپنے خیمے لگائے، میں ذرا آتا ہوں۔ ایک مرتبہ ابن فضل العباس خیمے میں آئے، زینب نے پیشانی سے پسینے کو پوچھنا شروع کیا، بلائے لینا شروع کی، اے میرے بھیا عباس، ارے زینب آپ کے بھروسے ارے بیویوں کو لے کر آئی ہے، اے بھیا کیا بات ہے، کیا بات ہے، میرے باجائے غصے میں کیوں آ گئے؟ کہا شہزادی ان لوگوں نے میرے آقا کو مظلوم سمجھ لیا، یہ چاہتے ہیں کہ ہمارے خیمے یہاں سے ہٹ جائے، اور جس افراد کے خیمے نہر فرات پر رہے، شہزادی جس ہاتھوں سے میں نے خیمے نصب کر دیے ان ہاتھوں سے خیمے نہیں اکھڑے گے۔ شہزادی نے فرمایا اے بھیا اگر حسین کی مرضی یہ ہو کہ یہاں سے ہمیں چلے جانا ہے تو پھر اس فرمان کے آگے کیا کرو گے؟ شہزادی میں تو تابع فرمان پیدا ہوا ہوں، میں فرمان کو بجا لانے کے لیے بڑا کیا گیا ہوں، آقا کا جو حکم ہو وہ الگ بات ہے، لیکن میں آقا کو مظلوم بننے نہیں دوں گا۔ تو کہا حسین کی خوشی اسی میں ہے کہ خیمے ہٹا لیے جائے، ہاں عزیزو حسین کے خیموں کو جناب ابن فضل العباس نے نظم کیا تھا، پسر سعد سے کہہ کر آئے تھے کہ اس لکیر کی طرف آنے کی جرت نہ کرنا اور نہ قتل عام کر دوں گا۔ اب عباس اپنے ہاتھوں سے خیموں کو نکال رہے ہیں، خیموں کو نظموں کو اٹھا رہے ہیں، زہرا کے لال کے خیمے نہر فرات سے دوری پر جا کر نظم ہوئے، عباس کا دل شکستہ ہونا شروع ہوا۔ عزیزو محرم کی دو تاریخ ہیں، ہمارے پاس بہت کم لمحات ہیں، ہمارے پاس بہت کم وقت ہے، ہم ان کم وقت میں اپنے حسین کے صحابیوں کا ذکر کرنا چاہتے ہیں جن کو یاد کرنے والے یاد تو کرتے ہیں لیکن ان کو نام سے یاد کب کیا جاتا ہے۔ حسین کے لشکر میں غلام بھی ہے جس کا نام جون ہے، یہ ابو ذر غفاری کا غلام ہے۔ ابو ذر غفاری بڑا چاہتے تھے کہ حسین کی